यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी, कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। युक्रेनको किबमा भएको रूसी आक्रमणमा 21 जनाको मृत्यु र सन् 2027 तीन दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक।
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन, सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सुनसरी घटनामा प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनामा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाको मृत्यु भएको छ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा एङ्गी उक्याब, विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सदस्य सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने, बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2081 संघीय संसद समक्ष पेश गर्ने, पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। यस्तै मन्त्री परिषद बैठकले नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाड्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। नीतिका बारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण, पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। नीति कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, आवश्यक कानूनी तथा संस्थागत व्यवस्था, पर्याप्त वित्तीय स्रोत परिचालन, निजी क्षेत्रको सहभागिता तथा नियमित अनुगमन र मूल्यांकनको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले नागरिकका गुनासा, समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौ अभियान संचालन गर्ने भएको छ। पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टी घरमा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो। अभियान अन्तर्गत नागरिकका गुनासा, समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दिन 2 केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ। प्रतिनिधि सभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ। सभामुख डोल प्रसाद अर्यालले आज डाक्नु भएको बैठकमा प्रतिनिधि सभाको आगामी संसद क्यालेण्डर, संसद बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ। छलफलमा सांसदहरूबाट पालना गर्नुपर्ने आचरण, संसद बैठकमा अप्नाउनुपर्ने पोशाक सम्बन्धी व्यवस्था योजना, कार्यसूची व्यवस्थापन, संसदीय गतिविधिलाई नियमित, व्यवस्थित र प्रभावकारी बनाउने उपाय तथा सदन सञ्चालनसँग सम्बन्धित समसामयिक विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत भएको थियो। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले बजारमा खाना पकाउने ग्यास तत्काल सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले देशभर गुणस्तरीय वस्तु तथा सेवाको सहज आपूर्तिको व्यवस्था मिलाई कृत्रिम अभाव एवं कालो बजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समितिका सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो। यस्तै उपभोग्य वस्तुको ल्याब परीक्षण गर्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिँदै उपभोक्ता अदालतलाई प्रभावकारी बनाउन पनि समिति निर्देशन दिएको छ। यसअघि समितिमा भएको छलफलमा सांसदहरूले देशभर देखिएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्नुपर्ने र ग्यास विक्रेता डिपोहरूलाई जिम्मेवार बनाउनु पर्नेमा जोड़ दिनुभयो। सांसदहरूले बजार अनुगमन प्रभावकारी हुन नसक्दा बजारमा महँगी, कालो बजारी र कृत्रिम अभाव सृजना भएको भन्दै बजार अनुगमन प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवालीले मध्य पूर्वमा सिर्जित अशान्तिका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर र यसले खाना पकाउने ग्यास र सबै पेट्रोलियम पदार्थमा अधिक मूल्य वृद्धि भई आपूर्ति श्रृंखला असन्तुलित हुने अवस्था देखिएको बताउनुभयो। नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आधा सिलिण्डर ग्यास वितरण भइरहेको समयमा भरि सिलिण्डर बेच्न शुरू गर्ने बित्तिकै केही समस्या देखिएको भए पनि अबको केही दिनभित्रमा समस्या समाधान हुँदै जाने स्पष्ट पार्नुभयो। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सरकारले एक वर्षभित्र देशमै 1,00,000 रोजगारी सिर्जना गर्ने तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले फ्री भिसा, फ्री टिकट प्रभावकारी र पारदर्शी नभएको भन्दै खारेजीका लागि तयारी शुरू गरिसकेको जानकारी दिनुभयो। मन्त्री यादवले वैदेशिक रोजगार ऐन संशोधन गर्न मन्त्रालय लागि परेको पनि बताउनुभयो। बैठकमा समिति सदस्यहरूले विभिन्न देशमा श्रमका लागि जान लागेका नेपालीहरूले प्रक्रियामै अनावश्यक र अत्यधिक खर्च बेहोर्नु परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो। सदस्यहरूले घरेलु कामदारमा विदेश पठाउँदा G2G मार्फत सम्बन्धित मुलुकमा पठाउनुपर्ने र वैदेशिक रोजगारमा ठगिएका नागरिकको उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकार लाग्नुपर्ने धारणा राख्नुभयो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले अन्तर्राष्ट्रिय संस्थाहरूले आन्तरिक संवैधानिक विषयमा टिप्पणी गरी नेपाल सरकारमाथि तथ्यहीन आरोप लगाउनु उचित नभएको बताउनु भएको छ। कानून न्याय तथा मानवाधिकार समितिको आज बसेको बैठकमा मन्त्री गौतमले एमनेस्टी इन्टरनेशनल र ह्युमन राइट्स वाच लगायतका अन्तर्राष्ट्रिय संस्थाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनैतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने आशयको संयुक्त प्रेस वक्तव्यप्रति आपत्ति जनाउँदै यस्तो भ्रामक सूचना तत्काल हटाउनुपर्ने बताउनुभयो। यस्तै मन्त्री गौतमले न्यायपालिकासँग सम्बन्धित संवेदनशील र नेपालको आन्तरिक संवैधानिक विषयमा टिप्पणी गर्ने अधिकार नेपाली नागरिक र सम्बन्धित संवैधानिक निकायलाई मात्र भएको बताउँदै बाह्य संस्थाले प्रमाण बिना आरोप लगाउनु स्वीकार्य नहुने बताउनुभयो। बैठकमा सांसदहरूले न्यायपालिकालाई कार्यपालिकाको छायाका रूपमा परिणत गर्न नहुने बताउँदै संचार माध्यमले लोकतन्त्र, सामाजिक न्याय तथा मानवाधिकार संरक्षणका क्षेत्रमा संवेदनशील र प्रमाण आधारित भई सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो। बैठकले अन्तर्राष्ट्रिय संस्थाहरूले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीतिक दबावले राजीनामा दिन बाध्य पारिएको भन्ने संयुक्त विज्ञप्तिको स्पष्टीकरण माग गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाचले जारी गरेको संयुक्त विज्ञप्ति सम्बन्धी आधिकारिक विवरण उपलब्ध गराई सम्बन्धित संस्थासँग स्पष्टीकरण माग्न निर्देशन दिएको समितिका सभापति समीक्षा बास्कोटाले बताउनुभयो। यस्तै स्वीकृत परियोजना तथा सम्झौता अनुसार गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले स्वीकृत उद्देश्य र कार्यक्रम कार्यान्वयन गरे नगरेको नियमित अनुगमन गर्ने व्यवस्था प्रभावकारी बनाउन समेत समितिले निर्देशन दिएको छ। सांसदहरूले मुलुकको ऐतिहासिक संस्कृति र पुरातात्विक सम्पदाको संरक्षणमा जोड़ दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा सांसदहरूले प्रत्येक प्रदेशबाट कम्तीमा एउटा पुरातात्विक सम्पदा विश्व सम्पदा सूचीमा समावेश गर्न पहल कदमी लिन सरकारलाई अनुरोध गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत राष्ट्रिय सम्पदाहरूको प्रवर्धनमा सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। बैठकमा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले बजेट र जनशक्ति अभावमा पुरातात्विक महत्वका सम्पदाहरूको खोज अनुसन्धान गर्न कठिन परेको बताउनुभयो। समिति सभापति पूजा चौधरीले नेपालका ऐतिहासिक सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाको खोज अनुसन्धान गरी अन्तर्राष्ट्रिय तहमा प्रचार प्रसार गर्न सके थप पर्यटक भित्रने हुँदा यस सम्बन्धमा सम्बन्धित मन्त्रीहरूसँग पनि समितिले छलफल गर्ने जानकारी दिनुभयो। सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सड़क खण्डमा यात्रुहरू वर्षामा मात्र नभई हिउँदमा समेत जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। वर्षौंदेखि यात्रुहरूले सड़क खण्डको स्तरोन्नति र दिगो समाधान खोजिरहेका छन्। जोखिम नियन्त्रणका लागि सुरुङ मार्ग निर्माण भइरहेको भए पनि सम्पन्न हुने र सञ्चालन हुने मिति तय भएको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
लुम्बिनी र गण्डकी प्रदेशका पहाड़ी जिल्लालाई तराईसम्म जोड्ने सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड यात्रामा यात्रुले त्रास र शास्ति निकै खेप्नुपर्ने हुन्छ। विशेष गरी पाल्पाको दोभान र रूपन्देहीको चिडिया खोला बीचको क्षेत्रमा सबैभन्दा बढ़ी जोखिम छ। त्यहाँ पुगेपछि हजारौं यात्रु र सवारी चालकहरूको मनमा करिब 5 किलोमिटर कसरी पार गर्ने भन्ने चिन्ता हुने गरेको छ। यो सड़कमा यात्रा गर्दा परिवारलाई घर व्यवहार नै बुझाएर हिँड्नुपर्ने अवस्था रहेको स्याङ्जाबाट बुटवल जाँदै गरेका यात्रु यदु भट्टराईले बताउनुभयो।
फुटबल झर्छौँ भनेर फुटबलबाट घर जाँदैछौँ भने घरमा चाहिँ हिसाब किताब दिएर दैनिक नै पुगेला जस्तो मलाई लाग्दैन।
सिद्धार्थ राजमार्ग नेपालको उत्तर र दक्षिण जोड्ने अति नै महत्वपूर्ण मुख्य सड़क हो। तराईको रूपन्देहीबाट पाल्पा, गुल्मी, अर्घाची, स्याङ्जा, कास्की, बागलुङ पर्वत लगायतका दर्जनौं जिल्लाका लागि यही सड़क एकमात्र विकल्पको रूपमा रहेको छ। राजमार्गका वरपर बस्ने नागरिक समेत सधैँ पहिरोको त्रासमा छन्। तिनाउकी शोभा केसी।
हामीलाई दिउँसोमा पनि डर छ, जाम भयो भने त्यहाँ पहिरो गयो सबै हेर्न आउँछन्। हाम्रो घर यही नजिकै
वर्षाको समयमा सड़कमाथिबाट कति बेला ठूल्ठूला चट्टान खस्छन् र कति बेला लेदो सहितको पहिरो आउँछ त्यसको निदो हुँदैन। बेला बेलामा सड़क भाँसिने कारण पनि यात्रु मात्र होइन स्थानीयलाई समेत डर छ। दोभानका अर्का स्थानीय डोलकान्त पौडेल।
यो बाटो हरसाल भत्केको भत्केको हुन्छ अनि तलतिर तिनाउ खोला माथि दबेको देख्दाखेरि हामीलाई यहाँ बस्न जलतरास भइराखेको छ। इन्द्र लाग्दैन, अब हिउँ लाग्यो भने धुलोले बस्न हुँदैन।
सिद्धार्थ राजमार्गको सिद्धबाबा, झुम्सा, हिउँदे खोला, कालीमाटी, पिपल डाँडा लगायतका स्थानमा पहिरो खस्ने सड़क भाँसिने जोखिम मनसुन जन्ने विपदबाट कम क्षति हुन चारै तहका सुरक्षा निकाय, स्थानीय तह र सरकारवाला निकाय तयारीमा रहेको बताउनुहुन्छ सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेनाई।
विपद ठूलो आउन नपाओस्, आइहाल्यो भने त्यसलाई जति सक्दो चाँडो सम्बोधन गर्न सकियोस् भन्नका निमित्त त्यो सुरुङ मार्ग परियोजना हेर्ने निकाय, सड़क सुरक्षा एकाइ लगायत सम्पूर्ण सरकारहरूको ध्यान त्यसतर्फ केन्द्रित छ। त्यहाँनिर पहिरो आएर हटाइहाल्न पर्यो भने पनि मेसिन हजारहरू जस्तो अवस्थामा राखिएको छ, सुरक्षा कर्मीहरूलाई अटेन्सन अवस्थामा राखिएको छ।
सामान्य झरीमा पनि बाटो अवरुद्ध हुने, घण्टौंसम्म यात्रुहरू बाटोमै अल्पत्र पर्ने तथा ज्यानै जोखिममा पारेर यात्रा गर्नुपर्ने अवस्था छ। सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी जोखिम रहेको 5 किलोमिटर सड़क मध्ये करिब 1200 मिटरमा मात्र सुरुङ मार्ग निर्माणले पूर्ण रूपमा जोखिम कम नहुने यात्रुहरूको गुनासो छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल र दक्षिण कोरिया बीच हवाई सम्पर्क, व्यापार, पर्यटन, शिक्षा, प्रविधि तथा जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। आफ्नो 3 वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत पार्क त्योङसँग आज आफ्नै कार्यकक्षमा भएको विदाई भेटमा उहाँले दुई देशबीच व्यापार, स्वास्थ्य र शिक्षालाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको मन्त्री खनालको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नागरिकका गुनासो सुनवाईलाई छिटो छरितो, पारदर्शी र प्रभावकारी बनाउन हेलो सरकारलाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेवा व्यवस्थापन प्रणालीका रूपमा विस्तार गर्ने तयारी गरेको छ। त्यसका लागि विस्तृत अवधारणा पत्र र कार्ययोजनाको मस्यौदा तयार गरी छलफलका लागि पेश गरिएको हेलो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाले जानकारी दिनुभयो। बैतडीका अधिकांश क्षेत्रमा बाँदरले मकै बाली सखा पार्न थालेपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। दुःख गरेर लगाएको मकै बाली फल लाग्ने समयमै बाँदरको हुल पसेर नष्ट गरिदिएपछि किसानहरू मर्कामा परेका हुन्। बैतडीबाट संवाददाता गोविन्द पन्तको रिपोर्ट।
बैतडी जिल्लाका सबैजसो ठाउँमा बाँदरको आतंक अत्याधिक बढेको छ। खेतबारीमा हुर्किँदै गरेका मकैका बोट बाँदरले उखेलेर तथा भाँचेर खाएपछि बारी नै रितो हुन थालेको बताउनुहुन्छ सुर्नया तीनका स्थानीय नारद भट्ट।
डरै नमान्ने छन् न मानसिक डर मान्ने बानर कुकुर उनकी डर खेतीपाती लाए बढीलाई के फाइदा छैन जङ्गलको बानरले खेतमा धेरै समस्या छ।
वर्षभरि खाने मुख्य बाली नै मकै हो तर बाँदरले एकैछिनमा बारीका सबै मकै सखा पारिदिन्छ। बिहानदेखि कि साँझसम्म खेतमै कुरेर बस्नुपर्ने बाध्यता किसानहरूलाई रहेको बताउनुहुन्छ दशरथ चन्द नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष केशव राज लेखक।
बाँदरको आतंकले गर्दा अहिले कृषिमा कुनै लगानी गरे पनि त्यो बालुवामा पानी मात्रै हुन्छ, अरू केही अर्थै छैन। बाँदर यो वन्य जन्तुहरूको न्यूनीकरण नगर्दासम्म कृषिमा लगानी गर्नु नै कुनै औचित्य छैन।
बाँदर धपाउनका लागि किसानहरूले थाल बजाउने, कुकुर प्रयोग गर्ने र घरेलु उपायहरू अप्नाएर पनि बाँदरको संख्या धेरै भएकाले ती उपायहरू प्रभाव हुन सकेका छैनन्। पुरुषहरू विशेषतः रोजगारीका सिलसिलामा घर बाहिर वा भारततिर रहेकाले घरमा रहेका महिला बालबालिका र वृद्ध वृद्धालाई दिनभर बाँदर हेर्दैमा शास्ति हुने गरेको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष जनक बहादुर चन्द।
बाँदरको आतंकले गर्दा किसानले एकदम आतंकित भइसकेका छन्। मकै फल्न लागेका छ, त्यसमा पनि आधा जति खाइसकेका छ बटेल र बाँदरले।
बाँदरले मकै बालीमा क्षति पुर्याउनुका साथै घरभित्रै पसेर अन्नपात र खानेकुरा समेत लैजान थालेपछि बैतडीका किसान झन तर्सित बनेका छन्। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
सरकारले इन्टरनेट सेवा प्रदायक आईएसपी कम्पनीहरूको दूरसंचार सेवा शुल्क सलामी दस्तुर तथा ग्रामीण दूरसंचार विकास कोष आरटीडीएफ बापतको बक्यौता असुली प्रयास थालेको छ। बक्यौता रकम, कर निर्धारण र अनुमति पत्र नवीकरणसँग सम्बन्धित लामो समयदेखिको विवाद समाधान गर्ने उद्देश्यले सूचना तथा संचार मन्त्रालयले सरकार भएका हरूसँग छलफल प्रारम्भ गर्दै प्रक्रिया कार्य थालेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज इन्टरनेट सेवा प्रदायक संघ नेपाल आयसपानका पदाधिकारीसँग छलफल गर्दै कानून बमोजिम तिर्नुपर्ने कर तथा शुल्क जसरी पनि राज्य कोषमा दाखिला हुनुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री डाक्टर तिमल सिन्हाले सरकारले चालू आर्थिक वर्षलाई दूरसंचार क्षेत्र सुधारको वर्षका रूपमा अघि बढ़ाइरहेको उल्लेख गर्दै वर्षौंदेखि समाधान हुन नसकेका नीतिगत तथा प्रशासनिक समस्या टुंग्याउने बताउनुभयो। नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले बक्यौता नतिरेसम्म इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको अनुमति पत्र नवीकरण गर्न नसकिने बताउँदै आएको छ। छलफलमा संचार मन्त्री डाक्टर तिमल सिन्हाले कानून बमोजिम तिर्नै पर्ने रकम नतिरी सेवा सञ्चालन तथा अनुमति पत्र नवीकरणको अपेक्षा गर्न नहुने बताउनुभयो। बाँकेको नेपालगंज भैयापुर स्थित एक इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदूरको मृत्यु भएको छ। गत सोमबार इट्टा भट्टाको पर्खाल भत्किँदा गम्भीर घाइते भएका 45 वर्षीय राम फेरन कोरीको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। यसअघि पर्खाल भत्किँदा 52 वर्षीय वर्षादी लोधको भने घटनास्थलमै मृत्यु भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार शिव शिखर सहकारीका 14 जना र पशुपति सहकारीका 28 जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्। पहिरो पन्छायसँगै नारायणगढ़ मुगलिन सड़कमा यातायात सेवा पूर्ववत अवस्थामै सञ्चालनमा आएका छन्। आज बिहान 7 बजे खसेको पहिरो पन्छायसँगै अहिले सड़कमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सड़क कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो। मिथिलाञ्चल सहित तराई मधेसका जिल्लाहरूमा विवाहिता महिलाहरूले 13 दिनसम्म मनाउने मधुश्रावणी पर्वले मिथिलाका गाउँहरू सांस्कृतिक गीतले गुञ्जायमान बनेको छ। साउन महिनाको पञ्चमी तिथिबाट शुरू भएको मधुश्रावणी पर्वमा प्रत्येक दिन साँझको समयमा खास गरेर नवविवाहिता महिलाले श्रीमानको दीर्घायुको कामना सहित रातो हरियो तथा पहेलो साड़ी, गरगहना तथा रंगी चंगी चूरा र पोते लगाएर भेला भई सामूहिक गीत गाउने भएकाले 13 दिनसम्म मिथिलाका गाउँहरूमा विशेष रौनकता रहने गरेको छ। मध्य प्रदेशका धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लामा मधुश्रावणी पर्व मनाउने प्रचलन रहेको छ। नर्स अभियन्ता ज्योति राणा भाटले सरकारसँग 19 बुधे सहमति भएपछि आफ्नो आमरण अनसन अन्त्य गर्नुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र राणा भाट बीच आज भएको सहमतिपछि साउन 14 गतेदेखि नेपाल नर्सिङ परिषद परिसरमा जारी अनसन तोडिएको हो। गण्डकी प्रदेशमा यस वर्ष हालसम्म 79.39% रोपाई सम्पन्न भएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। छिटफुट बाहेक अधिकांश क्षेत्रमा धान रोपाई सकिएको र यही साउनभित्रमा अधिकांश क्षेत्रमा रोपाई भइसक्ने वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले जानकारी दिनुभयो। वैदेशिक रोजगारीमा बेलायत पठाइदिन्छु भन्दै 7 लाख रूपियाँ ठगी गरेको अभियोगमा प्रहरीले धनुषाको जनक नन्दिनी गाउँपालिका दुईका रिजवान शेखलाई काठमाडौँ महानगरपालिका 31 पक्राउ गरेको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रसियाले गएराती युक्रेनको राजधानी किबमा गरेको वृहत आक्रमणमा 21 जनाको मृत्यु भएको छ। आक्रमणमा 44 जना घाइते भएका छन्। यो वर्षको सबैभन्दा घातक आक्रमणका रूपमा रसियाले व्यापक मात्रामा ब्यालिस्टिक क्षेप्यास्त्र तथा ड्रोनहरू प्रयोग गरेको थियो। युक्रेनी सेनाले आक्रमणमा नागरिक आवासीय भवन तथा गोदाम घरहरू क्षतिग्रस्त भएको बताएको छ। युक्रेनी सेनाले उद्धार कार्य शुरू भएको र मृतकको संख्या अझै बढ़न सक्ने अनुमान गरेको छ। अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढ़िरहेको कतारले जनाएको छ। कतारको परराष्ट्र मन्त्रालयका अनुसार सम्भावित सम्झौताका मस्यौदाहरू दुवै पक्षबीच आदान प्रदान भइरहेका छन्। यद्यपि हालसम्म अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता भने भएको छैन।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका रूपमा नभई नेपालको आर्थिक रूपान्तरणको सहयात्री र सहनिर्माताका रूपमा अघि बढ़नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री वाग्लेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग बुधबार मन्त्रालयमा छलफल गर्नुहुँदै राष्ट्र बैंकले नियामक निकायको भूमिका सँगै मुलुकको आर्थिक रूपान्तरणमा सक्रिय साझेदारीको भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। अर्थमन्त्री वाग्लेले सरकारले घोषणा गरेका आर्थिक सुधारलाई सफल बनाउन नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत पहलका विषयमा सुझाव दिन कार्यकारी निर्देशकहरूलाई आग्रह गर्नुभयो। नियमनको उद्देश्य केवल नियन्त्रण गर्नु नभई उत्पादनशील आर्थिक गतिविधिलाई सक्षम बनाउनु हुनुपर्नेमा जोड़ दिँदै अर्थमन्त्री वाग्लेले नेपालको नियामक प्रणालीले नव प्रवर्तनलाई रोकिरहेको छ वा प्रोत्साहन गरिरहेको छ भन्ने प्रश्नको उत्तर आफैसँग खोज्नुपर्ने बेला आएको बताउनुभयो। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका समस्या समाधानका लागि द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उपभोक्तालाई बिना झन्झट ग्यासको व्यवस्था गर्ने उद्देश्यले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधिको संलग्नतामा टोली गठन गरिएको हो। टोलीले बुधबारदेखि नै कार्य प्रारम्भ गरिसकेको निगमका प्रवक्ता मनोज ठाकुरले बताउनुभयो। ग्यासको आयात नियमित भइरहेको जनाउँदै निगमले काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा आपूर्तिमा समस्या भएको स्वीकार गरेको छ। सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन, बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन विशेष आग्रह गरेको छ। नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै, कतार लगायत मुलुकमा काम गरी स्वदेश फर्किने केही नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट, बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेका बताइएको छ। कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पोसारमा संलग्न भएमा कार्यवाही हुने चेतावनी दिएको छ। कार्यालयले अपरिचित व्यक्ति, दलाल वा अन्य कसैको प्रलोभनमा परि सुन, बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन, आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरणको जानकारी राख्न, खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न, भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनमा नपर्न आग्रह गरेको हो।
नेपालले आगामी वर्ष आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप खेल्न छनौट प्ले अफ चरणदेखि नै खेल्नुपर्ने भएको छ। ग्लोबल छनौट आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 हुने भएको छ। क्रिक इन्फोका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आईसीसीले जुलाईमा सार्वजनिक गरेको नयाँ विश्वकप ढाँचा अनुसार छनौट प्रतियोगिताको विजेता टोलीले सिधै मुख्य समूह चरणमा स्थान बनाउनेछ। दोस्रो, तेस्रो र चौथो स्थानमा रहने टोलीले भने विश्वकपको प्रारम्भिक चरण सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन्। त्यसपछि सुपर सिरिजको विजेता टोलीले 12 राष्ट्र सहभागी हुने मुख्य विश्वकपमा स्थान सुरक्षित गर्नेछ। सन् 2027 आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाका 12 शहरमा अक्टोबर 4 देखि नोभेम्बर 11 सम्म आयोजना हुनेछ। विश्वकप छनौट प्रतियोगितामा कुल 10 टोली सहभागी हुनेछन्। सेप्टेम्बर 30, 2026 सम्मको एक दिवसीय वरियताका आधारमा आयोजक दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा तल्लो वरियतामा रहेका 2 टोली लिग टूका शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट छनौट हुने 4 टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। विश्वकप छनौट प्लेअफमा लिग टूका पुछारका 4 टोली र च्यालेन्ज लिगका 4 टोली बीच प्रतिस्पर्धा हुनेछ। हाल लिग टूको तालिकामा नेपाल 6 स्थानमा छ। 32 खेलबाट नेपाल 11 जित 19 हार र 2 खेल नतिजाविहीन रहँदा नेपालले 24 अङ्क जोडेको छ। नेपालले बाँकी 1 श्रृंखलाबाट सबै 4 खेलमा जित निकाले पनि शीर्ष 4मा अटाउन मुस्किल हुनेछ। च्यालेन्ज लिगलाई विश्व क्रिकेटको तेस्रो स्तरको प्रतियोगिता मानिन्छ। प्लेअफको ढाँचा अझै तय नभए पनि 8 टोली बीच हुने यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोलीले विश्वकप छनौटमा स्थान बनाउनेछन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीले सहभागिता जनाउने अस्ट्रेलियाको टप एन्ड टी20 सिरिजको खेल तालिका सार्वजनिक भएको छ। अगस्त 21 देखि 30 सम्म अस्ट्रेलियाको डार्विनमा हुने प्रतियोगितामा नेपालले लिग चरणमा कुल 6 खेल खेल्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेल अगस्त 21मा घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध खेल्दै अभियान शुरू गर्नेछ। उक्त खेल नेपाली समय अनुसार दिउँसो 2:15 बजे हुनेछ। नेपाल लगातार 2 वर्ष यस प्रतियोगितामा सहभागी हुन लागेको हो। गत संस्करणमा नेपालले 6 खेल खेल्दा 2 जित र 4 हारको नतिजा निकालेको थियो।
अब मौसम। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका साथै मध्य प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका हिमाली पहाड़ी र तराई भूभाग, कोशी प्रदेशका हिमाली र पहाड़ी भूभाग, मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको 28.5 डिग्री सेल्सियस, न्यूनतम 21.2, वर्षा 0.2 मिलिमिटर, काठमाडौँको अधिकतम 28.2, न्यूनतम 21, वर्षा 9.1 मिलिमिटर, पोखराको अधिकतम तापक्रम 29.4, न्यूनतम 23.6, वर्षा 21.1 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.4, न्यूनतम 23.8, वर्षा 8.6 मिलिमिटर र दिपायलको अधिकतम 32.8, न्यूनतम 24.8, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सुनसरी र सिराहामा गोली लागेर मृत्यु भएकाहरूको परिवारलाई राहत उपलब्ध गराउने सरकारको निर्णय। कृषि मन्त्रालयद्वारा राष्ट्रिय कृषि नीति 2083 जारी। कृषि क्षेत्रलाई आधुनिक र आत्मनिर्भर बनाउने लक्ष्य। खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव नियन्त्रण गर्न संसदीय समितिको निर्देशन। युक्रेनको किभमा भएको रूसी आक्रमणमा 21 जनाको मृत्यु र सन् 2027मा 3 दक्षिण अफ्रिकी मुलुकमा आयोजना हुने 1 दिवसीय विश्वकप क्रिकेटको मिति सार्वजनिक। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।